Nobian.
142 Kennedy Road, Brampton, 905-874-7171.
अब मॉर्गेज की परेशानी हुई खत्म कीस्टोन फाइनेंशियल एक्सपर्ट के साथ। कमर्शियल मॉर्गेज, रेजिडेंशियल मॉर्गेज, प्राइवेट मॉर्गेज, कंस्ट्रक्शन मॉर्गेज, रीफाइनेंस, रिन्यूअल, सेल्फ एम्प्लॉयड और सेकंड मॉर्गेज, ऑल योर मॉर्गेज सॉल्यूशंस। कीस्टोन फाइनेंशियल एक्सपर्ट की जैस्मीन परमार से आज ही कॉन्टेक्ट कीजिए। इनके पास है मॉर्गेज इंडस्ट्री में सालों का तजुर्बा और आपकी मॉर्गेज का आसान हल। जैस्मीन परमार, प्रिंसिपल ब्रोकर। कॉल टुडे 6479235659, 6479235659। स्पीक योर लैंग्वेज इंग्लिश, पंजाबी एंड हिंदी। लाइसेंस नंबर 13654।
लिबरल्स दिमाग कानी दे सॉफ्ट ऑन क्राइम पॉलिसी करके क्राइम बहुत बढ़ गया है। लिबरल्स ने गन दे नाल एक्सटॉर्शन करने वाले की सजा कटा देती है, गैंगस्टर नु खुली छुट्टी दे देती है। जदों भी पीयर पॉलीएफ सख्त कानून लेके आंदे ने, लिबरल्स खिलाफ वोट पाउंदे ने। मैं अमरजीत गिल, कंजरवेटिव एमपी ब्रैम्पटन वेस्ट। पीयर पॉलीएफ ते कंजरवेटिव दा प्लान है एक्सटॉर्शन लई 10 साल की सजा, नॉन कैनेडियन गैंगस्टर्स नु डिपोर्ट करो, नवे सेल्फ डिफेंस कानून दे नाल अपने परिवार नु आप प्रोटेक्ट कर सकदे हो। बहुत हो गया, हुण लीडरशिप ते एक्शन की लोड़ है।
कंजरवेटिव पार्टी ऑफ कैनेडा वल्लों एक स्नेहा।
यूनी ग्लोबल एडवाइजरी इंक आपके लिए लाए हैं गवर्नमेंट फंडेड कोर्सेज जो कि इजी टू पास एंड फुली ऑनलाइन है। सिर्फ 2 से 3 घंटे मंडे टू फ्राइडे। हुकूमत आपके कोर्स का स्पॉन्सर करती ही है, साथ में आपको लिविंग एक्सपेंसेस के तौर पे फंडिंग देती है जो कि रेंज करती है $75,000 से लेके $175,000 तक। मजे की बात यह है कि इसमें से 55% पैसा तो नॉन रिफंडेबल ग्रांट्स का पैसा है जो आप कहीं भी कैसे भी यूज कर सकते हैं। एलिजिबिलिटी PR, सिटीजन, प्रोटेक्टेड पर्सन एंड फैमिली इनकम लेस देन $70,000। कॉन्टैक्ट करें 4372643175।
मेरी पूरे साल की सेविंग $400 हुई है।
मेरी सेविंग $350।
मेरी सेविंग सिर्फ $100।
और मेरी सेविंग सबसे ज्यादा हुई है, मैंने सेव किए हैं $1,775।
क्या चमत्कार किया, मुझे भी गुर सिखाओ ना।
भाई बात सादा सी है, हमारे पास 2 गाड़ियाँ और 1 घर है और इन सब की इंश्योरेंस मिलाकर मैंने जबरदस्त सेविंग की है। और ये जादू किया है ऑल स्टेट पिकरिंग एजेंसी के राजा बादशाह ने। आप भी अपनी गाड़ी और घर के इंश्योरेंस में खूब सेविंग कर सकते हैं। टर्म एंड कंडीशन अप्लाई। ऑल स्टेट पिकरिंग एजेंसी के राजा बादशाह 6472903773, 7279037733।
आप सुन रहे हैं आपका अपना रेडियो 770 AM। हमारे प्रोग्राम को टोरंटो में सुनने के लिए डायल कीजिए 6478724900, मॉन्ट्रियल 5149076288। इसके अलावा कैलगरी, वैंकूवर, एडमिंटन और रिजाइना के नंबर्स आप eawaz.com की वेबसाइट पर जाके हासिल कर सकते हैं। हमारी लाइव 24 घंटे की नशियात के लिए विजिट कीजिए eawaz.com। लाइक करें फेसबुक पेज eawaz, डाउनलोड करें फ्री eawaz ऑफिशियल ऐप। रेडियो 770 AM, वॉइस ऑफ कम्युनिटी। फॉर मोर डिटेल्स विजिट eawaz.com।
लिबरल्स ने मार्क कार्नी दे सॉफ्ट ऑन क्राइम पॉलिसीज करके क्राइम बहुत बढ़ गया। लिबरल्स ने गन दे नाल एक्सटॉर्शन करने वाले दी सजा भी घटा दी, गैंगस्टर नु खुली छुट्टी दे दी। जदों भी पीयर पॉलीएफ सख्त कानून लेके आंदे ने, लिबरल्स खिलाफ वोट पाउंदे। मैं जे मोहल कंजरवेटिव पार्टी दे डिप्टी लीडर। पीयर पॉलीएफ ते कंजरवेटिव दी प्लान ए आ एक्सटॉर्शन लई 10 साल दी सजा, नॉन कैनेडियन गैंगस्टर नु डिपोर्ट करो, नवा सेल्फ डिफेंस कानून दे नाल तुसी अपने परिवार नु आप प्रोटेक्ट कर सकदे हो। बहुत हो गया, हुण लीडरशिप ते एक्शन दी लोड़।
कंजरवेटिव पार्टी ऑफ कैनेडा वल्लों एक स्नेहा।
सेल 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 एनिवर्सरी सेल। चिकन, लैम, बीफ, चाय, चावल, नूडल्स, मटन 7.99, चिकन कीमा 4.99, मटन लेग 9.49, चिकन बोनलेस 4.99, बीफ बोनलेस 6.99। हर चीज के ऊपर सेल है, आइए साथ में रिफ्रेशमेंट को एंजॉय कीजिएगा और साथ नाम डालिए अपने ड्रॉ में, एयर फ्रायर का ड्रॉ। कहाँ पर? मोमिन हलाल मीट सेकेंड एनिवर्सरी सेल, 10:10 Green Crescent in Mississauga, 905-286-1998, 905-286-1998।
लिबरल्स दिमाग कानी दे सॉफ्ट ऑन क्राइम पॉलिसी करके क्राइम बहुत बढ़ गया है। लिबरल्स ने गन दे नाल एक्सटॉर्शन करने वाले की सजा कटा देती है, गैंगस्टर नु खुली छुट्टी दे देती है। जदों भी पीयर पॉलीएफ सख्त कानून लेके आंदे ने, लिबरल्स खिलाफ वोट पाउंदे ने। मैं अमरजीत गिल, कंजरवेटिव एमपी ब्रैम्पटन वेस्ट। पीयर पॉलीएफ ते कंजरवेटिव दा प्लान है एक्सटॉर्शन लई 10 साल की सजा, नॉन कैनेडियन गैंगस्टर्स नु डिपोर्ट करो, नवे सेल्फ डिफेंस कानून दे नाल अपने परिवार नु आप प्रोटेक्ट कर सकदे हो। बहुत हो गया, हुण लीडरशिप ते एक्शन दी लोड़ है।
कंजरवेटिव पार्टी ऑफ कैनेडा वल्लों एक स्नेहा।
चलो स्टोनी क्रीक कड़ाही पॉइंट, क्योंकि स्टोनी क्रीक कड़ाही पॉइंट ने वीकेंड पर हलवा, पूरी, चने, अचार, पाए, बॉन्ड, नाश्ता या फिर ब्रंच, टेस्टी फूड विद द बेस्ट कस्टमर सर्विस। प्रोग्राम साजो आज का रेफरेंस देने पर 10% डिस्काउंट लेना मत भूलिए। एंड द बेस्ट ऑफ द बेस्ट एम्बियंस, 285 अपर सेंटेनियल पार्कवे। कॉल कीजिए 9056649988। अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातहू। उम्मीद है आप तमाम खैरियत से होंगे। गुड मॉर्निंग मंडे टोरंटो। उम्मीद करती हूँ आप हमने अपना ये वीक बड़े बेहतर तरीके से शुरू किया। अल्लाह ताला आपका, हमारा, हम सबका हामी और नासिर रहे। आमीन सुमा आमीन। जो रिज़्क़ अता फरमाए उसमें बरकत जरूर दे। आमीन सुमा आमीन। जाहिर है कि ये वीक भी ऐसे ही जैसे पिछले दिनों में गुजर गए वैसे गुजरेंगे। आज के प्रोग्राम में चंद एक चीजें आपके साथ शेयर करना चाहती हूँ। एक तो ये कि वो एक था ना कि बहुत शोर सुनते थे पहलू में दिल का जो चीरा तो एक कतरा खून भी ना निकला। जनाब ज़ोरान ममदानी साहब की डोनाल्ड ट्रंप साहब से मुलाकात थी और कहाँ कि इतनी शोला बयानी चल रही थी और जनाब डोनाल्ड ट्रंप साहब ने जो भी कहा कह सकते थे उन्होंने कहा। इवन उन्होंने जो डेमोक्रेटिक हरीफ थे ज़ोरान ममदानी के उनको इंडोर्स भी कर दिया था। मगर जब मुलाकात हुई तो क्या चीज जीती? दो तीन चीजें। नंबर वन जो मेरा टेक आउट है इसमें से कि ज़ोरान ममदानी ने वो जो हमारे मुआशरे में एक छोटे और बड़े के दरमियान रिस्पेक्ट है उसको मलहूज़े खातिर रखा और उसी रिस्पेक्ट। और डोनाल्ड ट्रंप को चाहिए क्या? उनको सिर्फ रिस्पेक्ट चाहिए। आई मीन कि मैं और किसी चीज की बात नहीं करती। वो उनकी दाई साइड पे खड़े थे। उन्होंने मतलब कई ऐसी उन्होंने अपना बयानिया भी तब्दील नहीं किया, कतन अपना बयानिया तब्दील नहीं किया। मगर डोनाल्ड ट्रंप जो है यकीनन उन्होंने मुकम्मल तौर पर ज़ोरान ममदानी को फिर डिफेंड भी किया जब उनसे सवाल किया गया कि ये तो जहादीस्ट हैं। और उन्होंने कहा कि नो आई डोंट बिलीव। फिर एक और जगह पे उन्होंने कहा कि तो सियासत के बीच में जब जंग होती है तो ये बातें तो ऐसी चलती हैं, बट ही प्रोटेक्टेड ज़ोरान ममदानी इन एवरी वे शेप एंड मैनर। एंड आई बिलीव इसमें क्रेडिट गोज टू जनाब ज़ोरान ममदानी साहब भी, और को इसका क्रेडिट डेफिनेटली जाता है। अगेन हमारी वैल्यूज। अक्सर औकात हम समझते हैं कि अगर हमने किसी को सबमिशन कर दिया या मैंने उसकी बात को ज्यादा रख लिया तो मेरी पसपाई होगी। इसमें कोई हार जीत का मामला नहीं हुआ करता होता। बाज़ औक़ात आप बड़े को बड़े की रिस्पेक्ट देते हुए अगर चाहें तो अपनी तमाम चीजों को पूरा कर सकते हैं। यहां से चंद एक यानी कहां के वो एक दूसरे के मुखालिफ थे और कहां के डोनाल्ड ट्रंप ने मुकम्मल तौर पर ज़ोरान ममदानी साहब का को डिफेंड किया। इसके अलावा आज के प्रोग्राम में अमेरिका में एक और डकैती की वारदात, इंडिया में एक डकैती की वारदात हुई, उसके बारे में शेयर करूंगी। साहब डाकू भी बड़े अलर्ट, बड़े बाखबर हो गए कि वो एसयू में आए, बैंक के अमले का उन्होंने लिबास पहना हुआ था, रिजर्व बैंक ऑफ इंडिया का अमले का लिबास पहना हुआ था। उन्होंने किस तरह से जो रकम तरसील करने वाली गाड़ी होती है उसको रोका और किस तरह से तकरीबन 7 करोड़ रुपए लेकर दौड़े, कोशिश करेंगे उसकी बात करें। एक और चीज जिसको मैं आज कवर करना चाहती हूं और धर्मेंद्र साहब के बारे में बात करेंगे, इंडिया के बेहतरीन अपने जमाने के अरूज के हीरो जिन्होंने अपनी पसंद की शादी हेमा मालिनी के साथ की, फिर बाद में उन्होंने अपनी जिंदगी में अपनी आदात के खिलाफ एक जंग भी लड़ी जिसमें देयर वाज अ टाइम के ये इन्होंने अपने फिल्मी करियर को मुतासिर किया था शराब नोशी की वजह से, फिर उन्होंने उसको किस तरह से कंट्रोल किया उसके बारे बात करेंगे। इन्होंने अपने दो बेहतरीन बेटे जो हैं फिल्म इंडस्ट्री को दिए, उनका इंतकाल हुआ। साहब हर जो कहते हैं चढ़ते सूरज को जवाल भी लाजमी हुआ करता होता है। उम्र जब जवानी होती है तो इंसान कुछ भी उसके हर चीज उसके चीज सामने बहुत छोटी और मांद बढ़ जाती है, मगर उम्र जवानी हमेशा कभी किसी के साथ रहती भी नहीं है, वक्त के साथ ढल भी जाती है। 89 इयर्स की एज में इनकी डेथ हुई है। सांस की तकलीफ हुई थी जिसपे हॉस्पिटलाइज किया गया। एवरीबॉडी रीच्ड ऑन हिज हॉस्पिटल पहुंचे और यकीनन आज के प्रोग्राम में उसके बारे में भी हम बात जरूर करेंगे। अमेरिका में कैश पटेल की जब मैं बात करती हूँ, आप कैश पटेल की बात कर लें, सेकंड लेडी मिस वेन्स की आप बात कर लें, आप मिस्टर रामास्वामी की बात कर लें, आपको पता ही है कि मैगा जो है मेक अमेरिका ग्रेट अगेन दिस इज अमेरिकाज पॉलिसी, जो वाइट सुप्रीमिस्ट हैं वो ये समझते हैं कि अमेरिका के ऊपर हक सिर्फ उन्हीं लोगों का है। कैश पटेल को, जेडी वेन्स की बेगम को, जनाब रामास्वामी को, ये तमाम की तमाम बा असर शख्सियात अमेरिका की सियासत में, इनको जो बैकलैश मिला भी रिसेंटली जो वसाखी का प्रोग्राम था उस प्रोग्राम पे जब इन लोगों ने अपने रिमार्क्स दिए, तो जिस तरह से वो जो व्हाइट सुप्रीमिस्ट हैं उनकी तरफ से इनको बैकलैश मिला, दैट इज वेरी स्ट्रेंज। आज के प्रोग्राम में यकीनन उसके बारे में भी हम बात जरूर करेंगे। आइए हम कनाडा की भी बात करते चलें। हमारे जनाब मार्क कार्नी, प्राइम मिनिस्टर ऑफ कनाडा, उन्होंने कहा है कि जो कनाडा ने अपनी फेमिनिस्ट पॉलिसी है, जाहिर आपको याद होगा कि जस्टिन ट्रूडो के जमाने में ये बात हुआ करती थी कि कैबिनेट के बीच में औरतों के राइट्स हैं, औरतों के राइट्स हैं, आधी औरतें आधे मेल मेंबर्स होंगे, मगर जो उन्होंने मार्क कार्नी ने अपना जो बयानिया दिया उसमें ये कहा है कि कनाडा, कार्नी ने कनाडा की फेमिनिस्ट खारजा पॉलिसी के खात्मे का ऐलान कर दिया। अब अपनी आलमी सफारतकारी के अंदाज को फेमिनिस्ट खारजा पॉलिसी नहीं समझता। उन्होंने इतवार के रोज कहा कि जस्टिन ट्रूडो और उसके साबिक लिबरल हुकूमत की तरजीह हिकमत अमली में से एक साफ हम डिविएट करने जा रहे हैं, इनहराफ करने जा रहे हैं। जोहानसबर्ग साउथ अफ्रीका में 20 ममालिक का जो सरबराही इजलास था, अमेरिका इसमें मौजूद नहीं था, अमेरिका ने इसमें बायकॉट किया था। और वो कहते हैं कि जब मार्क कार्नी से पूछा गया कि कनाडा अब भी इन ममालिक के साथ मौशी ताल्लुकात बनाते वक्त खवातीन और LGBTQ अफराद के हकूक महदूद करते हैं, यानी फेमिनिस्ट नुक्ता नजर को इस्तेमाल करता है, उन्होंने जवाब दिया, हमारी खारजा पॉलिसी में ये पहलू मौजूद है, लेकिन हमारी खारजा पॉलिसी को फेमिनिस्ट खारजा पॉलिसी हम करार नहीं देंगे। जनाब प्राइम मिनिस्टर कार्नी ने इस बात की तरफ इशारा किया कि जनूबी अफ्रीका ने जो ये जो जेंडर बेस जो बुनियाद है तशद्दुद को एक तरजीह मसले के तौर पर उजागर किया है। प्राइम मिनिस्टर ने कहा कि इंसाफ का मसला है, कनाडा को मुतासर करता है, इसमें इस पर बैठे हर शख्स को मुतासर करता है। 2015 की इंतखाबी मुहिम से आपको पता है कि जस्टिन ट्रूडो साहब ने एक स्टैंड लिया था जिसमें ऐसे इकदाम का वादा किया था जिनमें कनाडा को जो पहली मतवाजन काबीना की तश्कील, यानी जितने मेल्स होंगे उतनी फीमेल्स होंगी, और इसके अलावा लड़कियों के बारे में कौमी तहकीकाती कमीशन का आगाज शामिल था। ट्रूडो के दौर में फेमिनिस्ट खारजा पॉलिसी की कोई बाबजाबता तहरीरी दस्तावेज तो मौजूद नहीं है, लेकिन काबीना के वज़राए से मुसलसल अपने बयानात से नुमाया करते रहे। 2023 की एक न्यूज रिलीज में जब जो मेलानी जूली हैं वजीर खारजा थी, उन्होंने कहा कि कनाडा की फेमिनिस्ट खारजा पॉलिसी एक ज्यादा सिनफी मुसावात पर मबनी दुनिया की तामीर पर मरकूज है, यानी दुनिया को इसी एंगल पर देखना चाहते हैं। मगर अब हमारे प्राइम मिनिस्टर ने कहा है जाहिर है कनाडा की पॉलिसी अपनी जगह पे है, बाकी ममालिक को स्पेस दी जाएगी। साहब जिंदगी में बहुत सारी चीजें, आई डोंट नो मैं क्या कहूं, आपको याद होगा टाइटैनिक फिल्म में एक जोड़ा था, बड़ा अमीर आदमी था उसका ओनर, वो शख्स बहुत अमीर आदमी था, बल्कि अमेरिका की आई थिंक मैसी मॉल है उसका शराकतदार भी शायद वो था, इसको एक घड़ी दी गई थी जो कि 20 कैरेट सोने की ये घड़ी थी, और टाइटैनिक जब डूबने के था तो इसको कहा भी गया कि एक लाइफ बोट पे बैठ जाए, मगर इसने कहा कि नहीं, जो बूढ़ी उम्र के लोग हैं उनका ज्यादा हक है, ये फर्स्ट क्लास पैसेंजर था, और फर्स्ट क्लास पैसेंजर होने की वजह से टाइटैनिक में इसको कहा गया था कि उसके लिए बोट अवेलेबल है, उसने कहा था नहीं मेरे से ज्यादा, 1500 लोगों की डेथ हुई थी, आपको याद होगा टाइटैनिक के डूबने पर जब बहरुल काहिल में ही डूबा था, तो इसने कहा था कि मैं इन बोट में सफर नहीं करूंगा, जो बड़ी उम्र के लोग हैं उनको पहले मौका दिया जाए, और फिर जहाज के ऊपर ही, जहाज के अर्शे के ऊपर, उसके डेक के ऊपर ये नौब्याहता जोड़ा, मतलब हस्बैंड एंड वाइफ दोनों ने बाजुओं में बाजुएं डाल के इनकी डेथ हो गई थी। फिर इसकी जेब में से एक घड़ी निकली थी, उस घड़ी की नीलामी अब हुई है इंग्लैंड में, और कुछ और चीजें भी हैं टाइटैनिक की जो जिनकी नीलामी हुई थी। ये घड़ी तकरीबन 2.32 मिलियन, यानी अगर डॉलर्स में देखें, पाउंड्स में अगर देखें 17.8 पाउंड्स, और 17.8 पाउंड्स मीन के ज़ाहिर पाउंड जो है उसकी वैल्यू डॉलर से ज्यादा है, तो 2.32 मिलियन डॉलर्स की ये घड़ी बिकी है। अब तक टाइटैनिक की जितनी चीजों की नीलामी हुई है ये सबसे एक्सपेंसिव यही वाली घड़ी बेची गई है, और रिकॉर्ड उस वक्त बना था जब पिछले साल सोने की एक और जेब की घड़ी कश्ती के कप्तान को पेश की गई थी जिसने टाइटैनिक के 700 से ज्यादा मुसाफिरों को बचाया था। 15.6 लाख पाउंड में वो फरोख्त हुई थी, मगर ये घड़ी ने रिकॉर्ड तोड़े हैं। दिस इज 17.6 मिलियन पाउंड्स, जो कि 2.3 मिलियन 17 लाख 6000 पाउंड, जो कि 2.32 मिलियन डॉलर्स के मतवाजी बनता है, उसमें ये घड़ी बेची गई है। मैंने मैगा के बारे में अभी आपसे जिक्र किया कि मैगा में जो कैश पटेल जो हैं उन्होंने ही बुनियाद रखी थी जब इमिग्रेंट्स को निकालने की चाहे बात हो, एफबीआई के डायरेक्टर हैं आपको पता है कैश पटेल। अभी रिसेंटली दिवाली के दिनों में वो कहते हैं जब जनूबी एशियाई त्यौहार मनाया जा रहा था, तो चाहे वो कैश पटेल की मैसेजेस हो, चाहे वो मिस वेंस जो है जेडी वेंस उनके मैसेजेस हो, चाहे रामास्वामी जो कि गवर्नर के उम्मीदवार हैं उनके पैगाम हो, उन तमाम को फिरका वाराना और नस्ली तौर पे निशाना बनाया गया। उन्होंने ये भी कहा कि मजहब के बारे में गलत कहा, उन्होंने कहा तुम्हारी कोई जगह नहीं है वगैरह 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 वगैरह। तो बहरहाल वो कहते हैं ना कि जब आप खुद ही खड़े नहीं होंगे गलत पॉलिसी के अगेंस्ट, तो फिर अल्टीमेटली आप और आपकी पूरी की पूरी बाकी जो नस्ल के लोग हैं वो भी इसकी कीमत चुकाएंगे जरूर। सुन रहे हैं प्रोग्राम साज़ोबाज़, मैं आपके साथ आरिफा मुजफ्फर, मेरे साथ काबिल एहतराम जनाब लियाकत मलिक साहब, धर्मेंद्र साहब के बारे में भी हम बात करेंगे तकरीबन आपसे सवा घंटे एक घंटे के बाद। मैं आपको लेकर के चलूंगी पाकिस्तान में इलेक्शन हरिपुर हजारा का था जिसमें मोहतरमा मरियम नवाज साहिबा ने कहा है कि ये रिफ्रेश इलेक्शन नहीं था, ये एक रेफरेंडम था, बिकॉज लोगों ने साबित कर दिया कि कितनी मोहब्बत करते हैं लोग हमारी गवर्नमेंट से, और पाकिस्तान नून लीग ने बहुत सारी जीती हैं। मरीम नवाज साहिबा ने कहा कि कारकर्दगी से बेहतर कोई और बयानिया नहीं है, मस्नूई बयानिए से बनाया गया बुत पाश पाश हुआ। पंजाब और खैबर पख्तूनख्वा ने मुस्लिम लीग नून के हक में फैसला दे दिया, वजीर अला पंजाब का वुजरा और सेक्रेटरी से खिताब। इसके बारे में हम जिक्र करेंगे, पाकिस्तान से हमारे साथ जियो के जनाब अकील यूसुफ जई साहब शामिल होंगे, उनसे हम बात करेंगे। दो तीन एक एफसी के ऊपर जो अटैक हुआ है उसके बारे में, हेडक्वार्टर अटैक एफसी का, उसके बारे में हम जनाब अकील यूसुफ जई से बात करेंगे। एक जो ये जो बाय इलेक्शन था इसके बारे में बात करेंगे, हरिपुर हजारा के इलेक्शन में इसमें आजाद रुकन के तौर पर शामिल हुई थी जनाब गौहर यूब साहब की बेगम, और ऑन द अदर साइड मुस्लिम लीग नून अपनी सीट पे आई थी और मुस्लिम लीग नून ले मैदान मारा है, जिसके बारे में मरियम नवाज साहिबा ने फरमाया कि कल होने वाला जिमनी इलेक्शन नहीं बल्कि एक रेफरेंडम था, लोगों ने बयानियां दे दिया कि हाउ मच दे सपोर्ट एंड दे ट्रस्ट ऑन मुस्लिम लीग नून। मेरे साथ जनाब लियाकत मलिक साहब मौजूद हैं। लियाकत भाई, मुझे लगता है एक पोइम के साथ प्रोग्राम की इब्तदा करना चाहते हैं। लियाकत मलिक साहब को मैं खुश आमदेद कहूंगी आज के प्रोग्राम में। अस्सलाम वालेकुम सर।
वालेकुम सलाम जी। वालेकुम सलाम।
लियाकत भाई, आज की पोइम आप कौन सी सुना
जी? आज जो है धर्मेंद्र साहब इस दुनिया से गए, बहुत बड़े एक्टर और बहुत बड़ी शख्सियत, पंजाब का एक जवान जो बगैर किसी ट्रेनिंग के वो पहुंचता है फिल्म इंडस्ट्री में, जब राज कपूर साहब, दिलीप कुमार साहब और देवानंद साहब का दौर है और वो अपनी जगह बनाता है। उनके बारे में मैं अमजद इस्लाम अमजद ने एक नज़म लिखी थी, उनको ट्रिब्यूट पेश करता हूं धर्मेंद्र साहब को उस नज़म के जरिए। अगर कभी मेरी याद आए तो चांद रातों की नरम दिलगीर रोशनी में किसी सितारे को देख लेना, गुरेज करती हुई हवा की लहरों पे हाथ रखना, मैं खुशबुओं में तुम्हें मिलूंगा। मुझे गुलाबों की पत्तियों में तलाश करना, मैं औस कतरों के आईनों में तुम्हें मिलूंगा। अगर सितारों में, औस कतरों में, खुशबुओं में ना पाओ मुझको, तो अपने कदमों में देख लेना, मैं गर्द हुई मुसाफतों में तुम्हें मिलूंगा।
मैं गर्द होती मुसाफतों में तुम्हें मिलूंगा। अगर किसी पतंगे का अक्स देखो तो बड़ी खूबसूरत ये वाली पोएम है, बहुत ही, आपने पूरी नहीं पढ़ी,
जितनी
मुझे जुबानी याद है
जितनी मेरे पास थी मैंने पढ़ दी।
मैं गर्द होती मुसाफतों में तुम्हें मिलूंगा। प्रोग्राम सुन रहे हैं साज़ो आवाज़, धर्मिंदर साहब की आवाज़।
अरफा जी, अभी एक बात मैं कर दूं कि अभी आपने जो इलेक्शन की बात की थी, क्योंकि मुझे भूल जाती हैं बातें, जो मरियम साहिबा ने कहा रेफरेंडम, इलेक्शन होते कब है पाकिस्तान में, इलेक्शन होता कब है? मैं आपको बता दूं कि अटक में एक इलेक्शन हुआ मुशर्रफ साहब के दौर में, शौकत अजीज को प्राइम मिनिस्टर बनाया, प्राइम मिनिस्टर के लिए कौमी असेंबली का मेंबर होना लाजमी है। अब उसको इलेक्शन लड़ाना है तो कहां से लड़ाया जाए? अटक से। उसको मालूम भी नहीं था कि अटक है किस तरफ, वो खैबर पख्तूनख्वा में है, पंजाब में है, कहां है, और वहां से वो एक दफा भी वो शख्स वहां नहीं गया, और उसने वहां से इलेक्शन लड़ा और उसको 1,35,000 वोट मिले। तो इस किस्म के इलेक्शन होते हैं।
एग्री अगर भाई, अभी कनाडा की अगर आप एग्जांपल ले लें तो हमारे पीएम पॉलिएव जो है, जाहिर है ऑटवा की एक, जिस राइडिंग से हमेशा से उन्होंने इलेक्शन लड़ा, बहुत बुरी शिकस्त ली उन्होंने, मगर फिर जाहिर है टू बी दी ऑपोजिशन लीडर उनको मेंबर पार्लियामेंट होना बहुत जरूरी था, तो फिर उनका अब यहां पर डेडिकेटेड एक मेंबर की जरूरत थी जिसकी राइडिंग पे जिसका बड़ा होल्ड था, हालांकि पीएम पॉलिएव का भी अपनी राइडिंग पे बड़ा होल्ड था, पर आई डोंट नो क्या हुआ कि वो बड़े बुरे तरह से वहां से हार गए। उस शख्स ने अपनी निशस्त की कुर्बानी दी, रिजाइन किया, उस जगह पे पीएम पॉलिएव ने इलेक्शन में हिस्सा लिया और वो जीत गए। बट आपने जो बात कही है, आप ये कह सकते हैं कि उस सिस्टम में, या मेरा ख्याल इंडिया का सिस्टम भी शायद ऐसा ही हो, मगर इंडिया, कल भी मेरा घर में मेरी बात हो रही थी, उसने कहा कि इंडिया के लोग दे आर नेशनलिस्ट, हम में शायद कोई कसर है जरूर, ठीक है, और एक बयानिया जिसको तकवियत मिली, और किसी हद तक वो दुरुस्त बयानिया था, बिल्कुल दुरुस्त बयानिया था कि फौज की मदाखलत होती है, मगर उसको इतना उसने जोर पकड़ा, इतना जोर पकड़ा कि पाकिस्तान में हम अब मुकम्मल तौर पर डिवाइड होकर रह गए। वी आर इधर ऑन द राइट साइड और ऑन द लेफ्ट साइड, वी डोंट हैव एनी सेंट्रल पैथवे। तो वहां पर यह है कि वो कहते हैं ना कि लोगों ने एक दफा कबूल किया, दो बार कबूल किया, तीन बार कबूल किया, अब वो वोट की मैनिपुलेशन, वोट डलना, नंबर्स का चेंज होना, इट इज अ नॉर्म नाउ।
नो, एक दफा देखें, चीज यह है कि पॉलिटिक्स जो है ना जी, आपको तो मालूम है कि 1985 में गैर जमाती इलेक्शन हुए तो पीपल्स पार्टी ने इलेक्शन में हिस्सा नहीं लिया, तो हमने बीबी से पूछा, मोहतरमा बेनजीर भुट्टो साहबा से, कि बीबी आपने इलेक्शन में हिस्सा क्यों नहीं लिया था? तो उन्होंने कहा कि मैंने कभी भी नहीं कहा कि इलेक्शन में हिस्सा नहीं लूंगी, मैंने इलेक्शन में हिस्सा लेना था, लेकिन मुस्तफा जतोई साहब जो थे, क्योंकि वो पाकिस्तान में थे, तो उन्होंने जो है पार्टी को मना कर दिया कि ना आपने इलेक्शन में हिस्सा नहीं लेना,
सही।
तो उसकी वजह से एक और नई पार्टी आ गई। तो इमरान खान साहब की सबसे बड़ी गलती इस इलेक्शन में, चाहे बाई इलेक्शन, चाहे वो इलेक्शन हार जाते, उनको इलेक्शन का बायकॉट नहीं करना चाहिए था।
इलेक्शन का बायकॉट नहीं करना चाहिए था जब रिजीम चेंज हुआ था, उस दौरान पे उन्हें रिजाइन नहीं करना चाहिए था। यानी देखिए, मेरे लिए तो पाकिस्तान इज मोस्ट इम्पॉर्टेंट। मैं ये कहती हूं कि आप कैसे कह सकते हैं कि हम ऑपोजिशन के साथ बात ही नहीं करेंगे, हालांकि किसी भी गवर्नमेंट को स्ट्रांग करने के लिए ऑपोजिशन इज ऑलवेज नीडेड।
नहीं, वो आपको मैं ये बताऊं कि ایئر مارشل اصغر خان صاحب نے یہ کہا تھا کہ میں ذوالفقار علی بھٹو کو کوہالہ کے پل سے پھانسی دلواؤں گا. یہ اصغر خان صاحب کا ایک انہوں نے جلسہ عام میں کہی تھی. پھر ایک دور ایسا آیا, بھٹو صاحب تو چلے گئے, ایک دور ایسا آیا کہ پھر وہ پی ڈی ایف بنی, اس میں اصغر خان صاحب بھی تھے اور محترمہ بینظیر بھٹو بھی تھی, اور اصغر خان نے 70 کلفٹن میں بھی گئے اور محترمہ سے ملاقات کی.
صحیح لیاقت بھائی, اب آپ نے تو پرانی بات کی نا, میں آپ کو اس کو آج کے تناظر میں دکھانا چاہتی ہوں. جب میں آج کے تناظر میں دکھاتی ہوں, ابھی آپ دیکھ لیجئے گا زہران ممدانی کتنی اپوزیشن تھی ڈونلڈ ٹرمپ کی اور زہران ممدانی کی, کہ اینڈریو کومو کو ڈونلڈ ٹرمپ نے کہا کہ اگر آپ نے ڈیموکریٹس میں سے چوز کرنا ہے تو اینڈریو کومو کو آپ چوز کر لیں, اور کون سا لفظ استعمال
کیا, کمیونسٹ کہا,
جہادی ان کو کہا, کمیونسٹ ان کو کہا, کون سے لفظ نہیں استعمال کیا. مگر جب زہران, اب یہاں پہ کریڈٹ گوز ٹو زہران ممدانی, کہ زہران ممدانی وین ہی بیکیم دا میئر, ابھی انہوں نے اوتھ لینا ہے تو انہوں نے سب سے پہلا کام, ہی واز ان دا پوزیشن, تو اس نے فرسٹ تھنگ اس نے ریکویسٹ کی ہے ڈونلڈ ٹرمپ کو, پریزیڈنٹ آف امریکہ کو, کہ وہ ملنا چاہتے ہیں. ملنے سے ایک رات پہلے جو ان کی پریس سیکرٹری ہیں وہ ان کے لیے پھر سوشلسٹ کا لفظ استعمال کرتی ہیں, جہادی کا لفظ استعمال کیا جاتا ہے کہ جہادی نے ملنا, دیکھو کل کیا ہوتا ہے. مگر جب زہران ممدانی ڈونلڈ ٹرمپ سے ملاقات کے لیے آتے ہیں تو بڑی ریسپیکٹ فل مینر میں وہ ان کے پاس کھڑے ہوئے, انہوں نے کہیں ان کو کراس کوسچن نہیں کیا یا کراس نہیں کیا, اور پھر ڈونلڈ ٹرمپ نے ان کا
استقبال
کیا. ڈونلڈ ٹرمپ نے ایون جب پریس رپورٹر نے ان سے سوال کیا کہ یہ جہادی ہیں تو کیا ہوگا, تو انہوں نے کہا نو نو نو, یہ تو وہ لفظ تھے جو ہم نے وہاں پہ استعمال کیے.
ہاں جو مجھے اب الیکشن کمپین میں آپ لفظ استعمال کرتے ہیں, جب الیکشن ختم ہو گیا تو پھر وہ جیت گئے,
کہاں کہ وہ اینٹ کتے کا بیر, اور کہاں کہ دو مردوں کے درمیان ایک دوستی کا نام اس کو دے دیا گیا. امریکی صدر نے پہلے زہران ممدانی کو ایک کمیونسٹ, یہودی مخالف, جنونی قرار دیا تھا, جنونی تک کا لفظ استعمال کیا تھا, اور ملاقات کے وقت ان کا لہجہ قطن بدلا ہوا تھا. ملاقات سے ایک دن پہلے ان کی سیکرٹری جو ہے اس نے بریفنگ میں کہا تھا یہ بہت عام ملاقات ہے, ایک کمیونسٹ وائٹ ہاؤس میں آ رہا ہے. اور جو سی این اے نے رپورٹ کیا تھا کہ فلوریڈا کے جو ریپبلکن سینیٹر ہیں انہوں نے جمعے کی رات کو زہران ممدانی کو حقیقی کمیونسٹ قرار دیا تھا, اور انہوں نے کہا ایک کمیونسٹ جو ہے وہ وائٹ ہاؤس میں جا رہا ہے. اب جناب جب ملاقات ہوتی ہے تو حیران دور پہ یہ تمام کے تمام دعوے مسترد ہو گئے,
اور وہ ادب سے کھڑے ہوئے ہیں ساتھ ان کے
رائٹ سائڈ کے اوپر
کھڑے ہوئے ہیں,
اپنے ہاتھوں کو کراس کیا ہوا, مطلب اس پروٹوکال میں ملتے ہیں جو کہ وہ پوزیشن اس کی ڈیزرو کرتی تھی ایز اے پریزیڈنٹ. جب پچھلے دنوں میں جو تعلق تھا ہمارے جو ایکس کے ہیں ٹیسلا کے جو لیڈر ہیں, آپ کو یاد ہے کہ بڑا اس بات کے اس کے آرٹیکلز لکھے گئے تھے کہ ڈونلڈ ٹرمپ کے وہ آفس ایلان مسک, انہوں نے اپنے بیٹے کو اٹھایا ہوا ہے, کندھے کے اوپر اٹھایا ہوا ہے, ان کا بیٹا ڈونلڈ ٹرمپ کے ساتھ جو مذاق کر رہا ہے, جس کو ڈونلڈ ٹرمپ نے ایک سٹیج پہ تھوڑا سا جیسچر میں لگا تھا کہ انہوں نے فیل بھی کیا ہے. پھر ڈونلڈ ٹرمپ کے اوول آفس میں ایک ڈریس کوڈ ہوتا ہے جیسے فارمل جگہوں کے اوپر ہوتا ہے, ہی واز آلویز ان دی ٹی شرٹ میں ہوا کرتے ہوتے تھے, جس کے بارے میں بہت سے لوگوں نے, مگر زہران ممدانی نے وہ پروٹوکالز کو میٹ کی تھی جو اس آفس کی اوول آفس کی ریکوائرمنٹ ہے,
بالکل,
جس کی وجہ سے الٹیمیٹلی امریکن
فارمل ڈریس ہونا چاہیے, بالکل جی جی.
انہوں نے ڈونلڈ ٹرمپ نے بھی ان کو سراہا, اور انہوں نے کہا کہ ڈونلڈ ٹرمپ عمر کے اعتبار سے جو زہران ممدانی ہیں اس وقت پیدا ہوئے ہوں گے جب ٹرمپ 45 عمر سال تھی. میں یہی نہیں بلکہ رپورٹرز نے ان کے میرل مہم کے کچھ بیانات کے بارے میں جب سوال کیا تو انہوں نے کہ یہ فاشسٹ کہنے والا بیان بھی شامل تھا. ٹرمپ نے اپنے مہمان کا دفاع کیا اور انہوں نے کہا کہ میرا دل اب اس کی طرف سے بالکل, بیکاز دے آر بوتھ ان دا پوزیشن اینڈ دے ہیو ٹو میک دا کنٹری ورک, تو بات شروع ہوئی تھی کہ پاکستان میں اگر یہ کہا جائے کہ جی بالکل اپوزیشن ہم چاہتے ہیں, پھر اپوزیشن نہیں چاہتے تو پھر جو آپ کی جو فوج کی رجیم ہے
بالکل دشمنیاں نہیں ہونی چاہیے.
ایگزیکٹلی, تو جو مارشل لا ہے, واٹ از مارشل لا, کہ ایک پارٹی حکومت کرتی ہے, دیر از نو اپوزیشن, نو اپوزیشن, کوئی بھی قانون لے کے آئے. بائی دا وے, آج आज हमने पीकर 2025 कानून का भी जिक्र करना है, विच इज वो कहते हैं इट्स अ काइंड ऑफ मार्शल लॉ। बहुत सारे जर्नलिस्ट इसके सहाफी खड़े भी हुए हैं। पीकर 2025 का ये जो यही अमेंडमेंट्स के बीच में ही चेंज आया है, दिस इज अ चेंज के पहले फर्ज करें कि अगर एक शख्स किसी के बारे में कोई गलत बात करता है तो जिसके बारे में गलत बात की जा सकती थी वो उसको कोर्ट में लेके जा सकता है या उसके खिलाफ शिकायत रजिस्टर कर सकता है। मगर पीकर 2025 की जो अमेंडमेंट है इसमें अगर कोई शख्स कोई ऐसी बात कर दे जिसपे किसी एक बड़े को एतराज हो सकता है तो वो इदारा या उससे मुतल्लिक कोई भी शख्स उसको कोर्ट में लेके आ सकता है। तो विच इज रॉन्ग के यानी फर्स्ट पर्सन और सेकंड पर्सन के दरमियान एनी थर्ड पर्सन कैन कम इन। हम पीका 2025 के बारे में भी बात करेंगे। आजकल आपको पता है इसके बारे में बहुत सी मुखालफत भी पाकिस्तान में जन्म ले रही है। लेट्स सी हाउ थिंग्स अनफोल्ड। लियाकत भाई एक बड़ा खूबसूरत गीत की तरफ लेके जाना चाहती हूँ। धर्मिंदर साहब पे पिक्चराइज हुआ है और देखिए साहब 89 की एज में उनकी डेथ हुई। अल्लाह ताला इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन। जाहिर है उन्होंने अपनी जवानी का जिंदगी का अरूज देखा, जिंदगी की मुश्किलों को भी देखा। जब ये फिल्म इंडस्ट्री में आए थे अभी लियाकत भाई मुझसे बात कर रहे थे, ही केम इन द टर्बन और मीना कुमारी इनको लेके आई थी। लियाकत भाई क्विकली आप जरा वो भी मतलब थोड़ा सा बता दीजिएगा।
नहीं नहीं, मीना कुमारी जो थी वो बड़ी अच्छी शायरा भी थी।
अच्छा।
और वो उनको लेके आई थी और उनके थ्रू वो आए थे फिल्म इंडस्ट्री में। और फिर फिल्म इंडस्ट्री में जिस तरीके से उन्होंने अब ज्यादा क्या,
आइए साहब गीत सुनते हैं। मैं जट यमला पगला दीवाना, इतनी सी बात न जाना कि वो मुझे प्यार करती है।
और ये जो है ये इनका ये जो गाना प्रतिज्ञा फिल्म का
1975 में ये फिल्म
यहाँ। और इससे इसके बाद फिर वो शादी हुई थी इनकी हेमा मालिनी से। जी
Enjoy this beautiful song, Main Jatt Yamla.
Main Jatt Yamla, pagla deewana ho rabba, itni si baat na jana, ke oh mainu pyar kar di hai, tade utte wo mar di hai, ke oh mainu pyar kar di hai, hai hai hai, tade utte wo mar di hai. उसने तो कहा हर बात को इशारे में, दिया भी जला के रखा रातों को चौबारे में। उसने तो कहा हर बात को इशारे में, दिया भी जला के रखा रातों को चौबारे में। रेशमी दुपट्टा फटा पिंक के हुलर में, मेले में अकेले फिरी बाजार सर में, कौन सा बनाया ना बहाना बहाना बहाना। मैं जट यमला पगला दीवाना हो रब्बा, इतनी सी बात न जाना के ओ मैनु प्यार करती है, साडे उत्ते वो मरती है, के ओ मैनु प्यार करती है, साडे उत्ते वो मरती है। नहीं होता तो वो ऐसे शर्माती ना, मुझे आते देख खड़क चुपे भाग जाती ना। ऐसा नहीं होता तो वो ऐसे शर्माती ना, मुझे आते देख खड़क चुपे भाग जाती ना। जुल्फों के घूंघट में मुकड़ा छुपाती ना, छोटी सी उम्र में वो जान को लगाती ना, प्रेम का रोग पुराना पुराना पुराना। मैं जट यमुना पगला दीवाना हो रब्बा किसी बात न जाना के ओ मैनू प्यार करती है सजे उठे ओ मरती है के ओ मैनू प्यार करती है सजे उठे वो मरती है मैं जट यमुना पगला दीवाना
Miracle on Main Street in downtown Milton returns Saturday, December 6th from 1 to 5. The event is brought to you in partnership by the Downtown Milton BIA, Halton Regional Police, the Tiger Jeet Singh Foundation, and supported by the Town of Milton. This one-of-a-kind celebration will feature amusement rides, vendors, live entertainment, food, fun, and so much more. Admissions free with any unwrapped toy donation. Miracle on Main Street in downtown Milton. Presented by Wallace Chevrolet and Scotiabank. For more, visit miracleonmain.ca.
क्या बात है बेटे बड़ी आवाज़ नजर आ रही है
अबू जान खुदा का वास्ते इस गाड़ी से तो दूसरे एक गधा गाड़ी खरीदे हर मोड़ पे रुक जाती है
और बच्चे परेशान क्यों होती हो लाओ गाड़ी की चाबी दो अभी लेकर जाता हूँ प्रीमियम ऑटो रिपेयर गाड़ी की नब्ज देखकर खराबी की जड़ तक पहुँच जाएंगे
मेरी सहेली ने भी कहा था
वहाँ पर कूलिंग सिस्टम इंजन ट्यूनअप चार व्हील कंप्यूटर बैलेंस ब्रेक नए और पुराने टायर सॉफ्ट आयल फिल्टर मुफ्त में चेंज स्टार्टर अल्टरनेटर गारंटी के साथ ठीक करते हैं बस इसके बाद तुम्हारी गाड़ी फर फर भागेगी 21 मेलविक ड्राइव रिटोबिको टेलीफोन 416-747-6800
जो ले गया सो ले गया जो रह गया सो रह गया 40 साल पुराना सोडी फर्नीचर सदर के लिए बंद होने जा रहा है $90 का सिंगल बेड $100 का डबल बेड $100 का ये डबल बेड $249 का बंक बेड $99 की ये ग्लास कॉफी टेबल $100 की ये ब्यूटीफुल मॉडर्न कॉफी टेबल $130 की ये कॉफी टेबल $120 में टीवी ट्रॉली विद वर्टिकल स्टोरेज $499 में मॉडर्न क्वीन साइज बेड विद स्टोरेज और स्टैंड बिल्कुल फ्री $499 में मेड इन मलेशिया डाइनिंग टेबल सेट विद 6 चेयर सॉलिड वुड में $599 में एक्सटेंडेबल डाइनिंग टेबल विद 6 चेयर $1199 का हाई एंड लग्जरी सोफा सेट 6 सीटर जिसमें ऑप्शन है प्रिंटेड चेयर की और नॉर्मल चेयर की $1299 में ये मॉडर्न क्वीन साइज बेडरूम सेट 8 पीस जिसमें है ड्रेसर चेस्ट दो नाइट स्टैंड और विद स्टोरेज ये सारा का सारा 2 मिलियन प्लस का ब्रांड न्यू फर्नीचर क्लोजिंग सेल डाउन पे है आज फिर सारे सोडी फर्नीचर ब्रैम्पटन और इनको सपोर्ट करो इनका साथ दो ताकि सारा फर्नीचर इनका सेल हो सके और आपको फायदा हो सके
Grill in the Hut in Mrs. Saga mein order via phone Imran bhai ko call kare
intihai laziz biryani khana ho ya phir kadai khana ho ya phir steaks ko enjoy karna hai to aap order place kijiye 905-405-8383 Grill in the Hut
First mortgage, second mortgage, you have to hold the loan. So, choose a bus, fill a cool V, put a bill out phone. 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400 400
سفر آپ کے ساتھ 9:36 9:37 ہوا چاہتے ہیں. ٹیوزڈے کل بارش ہوگی, وینسڈے بھی تھوڑا بارش ہے, آج بارش اور سورج کی درمیان چاند سورج اور بادل کے درمیان آنکھ مچولی چلے گی. آئیے ہم آپ کو لے کر کے چلتے ہیں پاکستان. پاکستان سے ہمارے ساتھ جناب عقیل یوسف صحیح صاحب موجود ہیں, اور آج جو ہری پور کا الیکشن ہے, ابھی ریسنٹلی ہم دیکھ رہے تھے کہ میرا خیال ہے تھوڑے سے تضاد کی وجہ سے وہاں پہ مظاہرے بھی شروع ہوئے ہیں, اس کے بارے میں ہم بات کریں گے. ہمارے ساتھ جناب عقیل یوسف صحیح صاحب اور میرے ساتھ جناب لیاقت ملک صاحب بھی موجود ہیں. جناب عقیل یوسف صحیح صاحب, جیو ٹیلی ویژن پہ آپ اور پاکستان کے مختلف ٹیلی ویژن چینلز پر آپ ان کو دیکھتے ہیں. یوسف صحیح صاحب, السلام علیکم اینڈ ہاؤ آر یو ٹوڈے؟
وعلیکم السلام, بہت شکریہ.
سر بہت شکریہ کہ آپ نے اپنی مصروفیت میں سے وقت دیا. مجھے پتہ چلا ہے کہ اب سے آدھے گھنٹے کے بعد پاکستان کے ایک ٹیلی ویژن پر بھی آپ نے اپیئر ہونا ہے, تو ہم یہیں سے بات شروع کرتے ہیں. سب سے پہلے تو ہیڈ کوارٹر پر جو ایک اٹیک ہوا ہے, میں اس کے بارے میں بات کرنا چاہتی ہوں کہ خیبر پختونخوا میں ہمیشہ سے یہ پرابلم رہی ہے. کچھ بتانا چاہیں گے کہ یہ جو ایک وہاں پہ ایف سی کا جو اٹیک ہوا ہے اور الخوارج جو ہیں وہ مارے بھی گئے ہیں, اس کے بارے میں کیا بتائیں گے؟
بہت شکریہ خیبر. جس طرح آپ کو پتہ بھی ہے کہ گزشتہ 3-4 برسوں سے بدترین قسم کے حملوں کی زد میں ہے. مغربوں کا ششناک بات ہے جس طرح آپ نے بتایا بھی کہ ایک تو یہ پہلے فرنٹیئر کانسٹیبلری ہوا کرتی تھی, اب یہ فیڈرل کانسٹیبلری ایک نیا تجربہ کیا گیا ہے فیڈرل گورنمنٹ کی جانب سے. مگر یہ بہت تاثیر فخر اور ہماری رہی ہے انگریز دور کی طرف, اور اس کے ہیڈکوارٹر کو جب آپ پشاور صدر کے ایریا میں اس طرح نشانہ بناتے ہیں تو یہ بہت تشویشناک ہے کہ وہاں پر اٹیک ہو گیا ہے, شمالی وزیرستان میں ہو رہا ہے, باجوڑ میں ہو رہا ہے, ممن میں ہو رہا ہے, مگر پرائیویٹ کیپٹل تک جب خودکش پہنچ جاتے ہیں اور اتنے یہ لگے کہ ریاستی ریٹ کو بالکل کلام انداز میں چیلنج کرنے کی بات ہے, بلکہ یہ باعث سے تشویش اور باعث سے افسوس بھی ہے.
ویری سیڈ. اور یقیناً یہ جو پاکستان کا واقعہ ہے اس کے حوالے سے جناب انہوں نے بات کی. اکیل یوسف زئی صاحب, میں ایک اور چیز دیکھ رہی تھی کہ آج افغانستان نے اپنی جو ان کے بزنس راؤٹ ہے, انہوں نے پاکستان کی بجائے انہوں نے ایران کے اوپر زیادہ ڈیپینڈ کرنا شروع کر دیا. کچھ اس کے بارے میں فرما سکتے ہیں آپ؟
تو یہ ہے کہ آپ کے سننے والوں کو یہ لازمی ہے تو وہ یہ بات انڈرسٹینڈ کرنے کی کوشش کرے, خاص کر جو لوگ پاکستان سے باہر بیٹھے ہوئے ہیں اور پاکستان کے بارے میں ان کو تشویش ہے کہ یہ خیبر پختونخوا کا ایشو نہیں ہے, یہ بیڈ گورننس ہی ہے. اور جو صوبائی حکومت اور فیڈرل گورنمنٹ یا ہمارے ملٹری اسٹیبلشمنٹ اور صوبائی حکومت یا پی ٹی آئی کے درمیان جو ایک گیپ موجود ہے اس سے بھی فائدہ اٹھاتے ہیں. اب موجودہ حکومت جس کے آنے پر ہم نے بڑی خوشیاں منائی تھی وہ پاکستان کی ریاست کے خلاف بالکل کھل کر سامنے آ گئی ہے. وہ حکومت جس کے بارے میں ہمارے ایک جنرل صاحب نے کہا تھا کہ ایوری تھنگ ول بی اوکے اور فلاں فلاں فلاں, وہ ہمارے گلے پڑ گئی ہے. اور اس حکومت کے پیچھے کل عام آن ریکارڈ آپ کو پتا ہے, آپ تمام چیزوں کو مانیٹر کر رہی ہوگی انڈین میڈیا کو خاص کر, تو کہہ رہا ہے کہ خیبر پختونخوا کے اندر حکومت افغانستان کے ذریعے اور کلندرم کی ٹی پی اور ڈی ایل اے وغیرہ کے ذریعے ہم انڈیا کی جنگ وہاں پر لڑیں گے انفراسٹرکچر کے ذریعے. اب ایک دوسرا راستہ ان لوگوں نے کھول دیا پاکستان پر پریشر بڑھانے کے لیے, جو آپ نے بات کی کہ ہم انڈیا کے ساتھ تجارت کو فروغ دیں گے, ہم چہار بہار اور باقی جو بندر عباس وغیرہ ہیں ان کو استعمال کریں گے, تو یہ بالکل قابل عمل منصوبہ ہے ہی نہیں. مثال کے طور پر اگر آپ کراچی سے کنٹینر کو بھیجتے ہیں کابل کے اندر تو اس میں 3-4 دن لگ جاتے ہیں, مگر آپ اگر ایران کے تھرو اور اس کے بعد سینٹرل ایشیا کے اسٹیٹس کے تھرو بھیجیں گے تو اس میں 2 ہفتے لگیں گے. تو یہ بہت کاسٹلی ہے, یہ قابل عمل نہیں ہے. اس لیے کہ اگر افغانستان کی تاریخ کو ہم دیکھ لیں تو افغانستان کا 70% انحصار پاکستان پر رہا ہے, وہ بھی دورخم اور چمن کے راستے. تو میرے خیال میں یہ ایک پریشر ٹیکٹس ہے, اس سے عام لوگوں کو یا افغانستان کی حکومت کی جو ضروریات ہے اشیاء خاص کر کھانے پینے کی چیزوں کی وہ ضروریات اشاعت ان کی پوری نہیں ہوگی, تو یہ پریشر ٹیکٹس ہے. پاکستان کا سنگ بھی موجود ہے اس میں, افغانستان کی حکومت تو ہے ہی اور انڈیا بھی پیچھے کڑا ہے اس تمام تر جو ایک گیم پلان ہے اس کے پیچھے.
بہت شکریہ. میں بلکہ یہاں پر اس وقت کینیڈا کی ڈیفینیٹلی مثال دینا چاہتی ہوں کہ کینیڈا نے تو اپنی ہر چیز کے لیے 100% کاؤنٹ کیا ہوا تھا امریکہ پہ, اور جنوری سے جب ڈونلڈ ٹرمپ صاحب آئے تو ٹیرفز لگنے کے بعد بہت ساری انڈسٹری ہماری یہاں سے امریکہ کی طرف موو کی. ہمارے پرائم منسٹر مارک کارنی صاحب نے بالکل اپنا طریقہ کار تبدیل کر لیا اور انہوں نے یہ کہا کہ ہم صرف اب امریکہ پہ جو ہمارے ریلیشنز ہم نے تعلقات نہیں توڑے, مگر they went outside in the world, even United Arab Emirates جن پہ پچھلے دنوں سے ایک الزام لگ رہا ہے کہ افریقہ میں جتنی زیادتی ہو رہی ہے وہ اس کو یو اے ای جو ہے وہ سپورٹ کر رہا ہے, دیر ایز تمام دنیا اس کو انکاری ہے. پرائم منسٹر کارنی نے جب یو اے کی لیڈرشپ سے ملاقات کی تو آپ امیجن کیجئے گا کہ وہاں پر وہ ڈکٹیٹرشپ آپ کو نظر آئی کہ میڈیا بریفنگز میں کسی کو نہیں شامل ہونے دیا انہوں نے, مگر کینیڈا نے متبادل تلاش کیا بجائے اس کے کہ کینیڈا انڈیا کے ساتھ تعلق بڑھانے کی بات بھی کی. تو پاکستان کو بھی چاہیے کہ فار دا ٹائم بینگ اگر اس کو اگنور کر دے تو زیادہ بہتر ہوگا. سر میں اب آپ سے سیکنڈ لاسٹ جو ایک کنسرن ہے اس کے بارے میں پوچھنا چاہتی ہوں کہ الیکشن ہوا, محترمہ مریم نواز صاحبہ نے اپنا بیانیہ دیا ہے جس میں انہوں نے یہ فرمایا کہ یہ جو الیکشن تھا یہ صرف ایک الیکشن نہیں تھا بلکہ یہ ایک ریفرنڈم تھا جس نے ثابت کر دیا کہ خیبر پختونخوا ہو, ہری پور ہو, جو بھی جگہ ہو, کہ لوگ مسلم لیگ نون کو کتنا پسند کرتے ہیں. اس الیکشن کے ریزلٹس کے بارے میں آپ کیا فرمائیں گے؟
نہیں, میں مریم نواز صاحبہ کے اس دعوے کے ساتھ بالکل متفق نہیں ہوں. ہمیں یہ حقیقت ماننی پڑے گی کہ خیبر پختونخوا کا جو اس وقت پولیٹیکل ایک کاریڈور ہے اس پر پی ٹی آئی ہی کا قبضہ ہے. خیبر پختونخوا کی حکومت نہ صرف یہ کہ یہاں پر ایگزسٹ کر رہی ہے پی ٹی آئی کی, بلکہ یہاں پر اگر دو تین بڑی پارٹیاں ہیں تو ہم اس کو اس طرح لیتے ہیں. مریم نواز صاحب نے ویسے جو ہے نا ایک پولیٹیکل اسٹیٹمنٹ دی, ایک یہ ہے پی ٹی آئی سب سے مشہور مقبول پارٹی ہے یہاں پر خیبر پختونخوا کے اندر, یہاں پر دوسرے نمبر پر جے وائی ہے, اس کا اسٹیک ہولڈ جو ہے نا بہت زیادہ ہے, یہاں پر ایم پی ہے, اور آپ مسلم لیگ نون نے خیبر پختونخوا کی کوٹے میں صرف دو وزیر لیے ہیں, وزیر بھی آدھا ہے مطلب مملکت ہے. اس خیبر پختونخوا اس پارٹی کا کبھی ترجیحات میں شامل صوبہ یا علاقہ نہیں رہا. البتہ پی ٹی آئی کے لیے جو ہری پور کا جو حلقہ ہے وہاں پر جو اس کو شکست ہوئی ہے وہ بڑا دچکا ہے, مگر یہ کہنا کہ مسلم لیگ نون خیبر پختونخوا کو اہمیت دے رہی ہے یا یہاں پر ان کا اسٹیک ہے یا ان کی دلچسپی ہے یہ عمل نہیں ہے. آپ میڈیا کو کور کرتی رہتی ہے, دیکھ رہی ہوتی ہے پاکستانی میڈیا کو, اسلام آباد اور پشاور کے درمیان دو گھنٹے کا سڑک کا راستہ ہے. ہمارے محسن نقوی کو چھوڑ کر کوئی بھی فیڈرل منسٹر پنجاب بیسڈ یا سن بیسڈ وہ خیبر پختونخوا کے پرووینشل کیپٹل کو آنا بھی گورا نہیں کرتے. ان لوگوں نے خیبر پختونخوا کو پولیٹیکلی اس پر پی ٹی آئی کے رحم ورکم پر چھوڑ دیا ہے, اور جو عسکری ایشوز ہے دفاعی ہے وہ فوج پر چھوڑ دیا ہے. تو میرے خیال میں یہ دعویٰ کہ خیبر پختونخوا مسلم لیگ نون کا کوئی بڑا گڑھ ہے یا یہاں پر مسلم لیگ نون کو مستقبل میں کوئی کامیابی ملے گی, میں اس کو درست نہیں مانتا.
سر بہت شکریہ, اور ظاہر ہے ہمارے چیف آف دا آرمی اسٹاف نے جب بھی دہشت گردی کے حملے ہوئے ہیں تو وہ ضرور پہنچے ہیں اور آرمی کے جوانوں نے جان بھی دی, مگر یہ اس سے پہلے بھی کے پی کے سے ایک ہمارے جرنلسٹ صاحب سے بات ہوئی تھی, انہوں نے بھی اگزیکٹلی یہ کہا تھا کہ خیبر پختونخوا سے آج تک پنجاب سے کوئی بھی لیڈر, چاہے وہ پرائم منسٹر ہوں چاہے وہ کوئی بھی ہو, وہ پشاور کی طرف یا کے پی کی طرف نہیں آئے. میرا آخری سوال, اس وقت بہت گرم ہیں لوگ اور صحافی خاص طور پہ, پیکا 2025 امینڈمنٹ پہ جب سائن ہوا تھا اور 27th امینڈمنٹ پہ جب سائن ہوا تھا تو کیا لوگوں کے پاس اسکرپٹ نہیں تھا یا کیا وجہ تھی کہ نیشنل اسمبلی نے بھی پاس کر دیا, آپ کی سینٹ نے بھی اس کو پاس کر دیا, صحافیوں نے بھی آدھے صحافی ڈیوائیڈ ہو کے ایک طرف ہو گئے تھے, ادھر لیفٹسٹ اور رائٹسٹ ہو گئے تھے, دیر واز نو سینٹرل پاتھ پیکا 2025, مگر اب تمام کے تمام لوگ متحد ہوتے جا رہے ہیں اور وہ کہتے ہیں اٹس اے کائنڈ آف مارشل لا, بیکاز اگر فرسٹ پارٹی اینڈ سیکنڈ پارٹی تو ایک دوسرے کو سو کر سکتے ہیں, یا اگر کوئی جرنلسٹ یا کوئی بھی یوٹیوب کا شخص کچھ کہہ دیتا ہے تو جو افیکٹڈ ہے وہ تو لے کے جا سکتا ہے کورٹ میں, مگر پیکا 2025 میں کہا جا رہا ہے کہ اسٹیبلشمنٹ جن کے ایما کے اوپر 27th امینڈمنٹ ان پالیٹیشنز نے راستہ دے کے منظور کرائی, وہ لوگوں کو کیفر کردار تک پہنچانے کے لیے سزائیں دیں گے, اس کے بارے میں آپ کیا فرمائیں گے؟ ڈو یو تھنک اٹ از اے رائٹ تھنگ یا کیا ہے؟
اچھا, عجیب بات یہ ہے کہ مجھے خود مطلب آپ کو حیران بھی ہوگی بلکہ آپ کو پریشان بھی ہو جائے گی کہ خیبر پختونخوا کی صوبائی حکومت اور پی ٹی آئی کا نقصان یہ ہے نا کہ بے کار سے اقدامات کو پولیٹیکلی استعمال کرنا سرحدیوں کے خلاف پولیس خلاف ہوا. مگر میں بات کر رہا ہوں, مجھے دو کیسز ملے ہیں, ایک اور دو دفعہ میں پختونخوا کی صوبائی حکومت کے جانے سے ملے ہیں. میرے چند اور دوستوں کو پشاور میں بھی گرفتار کرنے کی کوشش بھی کی گئی ہے, پھر چیف منسٹر کے لیول پر گنڈا پور صاحب جاتے تو کہہ رہے تھے کہ یہ لوگ پی ٹی آئی کے خلاف بات کر رہے ہیں, صوبائی حکومت کے خلاف بات کر رہے ہیں. تو ہم مطلب وہاں پر یہ مخالفت کر رہے ہیں, مگر ہم جب ان کی امانداری میں آتے ہیں, ہم یہاں کے شہری ہیں, ہمیں اس میں میڈیا کے لوگ ہیں, تو ہمیں یہ لوگ پی کا ایکٹ کے ذریعے دباتی بھی ہمیں پریشان بھی کرے, بہت زیادہ ایک ٹینشن بھی ہوتا ہے. تو میرے خیال میں پاکستان کی جتنی بھی پولیٹیکل پارٹیاں ہیں ان کو پاکستان کے رائے سے پاکستان سے کوئی دلچسپی نہیں. یہ پولیٹیکل پوائنٹ سکورنگ کرتے ہیں, اور 27 جو آئینی امینڈمنٹ ہے, یہ تو 28 آئینی ترمیم کی بات ہو رہی ہے. تو میرے خیال میں جو عام پولیٹیکل اسٹیک ہولڈر کی اس بے تفکیری کی یا غیر مقبولیت کی پیچھے اس قسم کے ان کے رویے کی پالیسی ہے.
بہت شکریہ. آپ کو اندازہ ہے کہ پاکستان, دنیا از اے گلوبل ولیج ناؤ. ایون میں آپ سے بات بھی کر رہی ہوں کہ اٹس سو انٹرپٹیڈ کال کہ ہمارا انٹرنیٹ کا رابطہ ہی, حالانکہ ہم بہترین سروس استعمال کر رہے ہیں, کیا وجہ ہے کہ پاکستان کو پسماندگی میں رکھنے کے لیے ہمارا انٹرنیٹ جو ہے وہ اتنا انٹرپٹیڈ انٹرنیٹ ہے, حالانکہ بہت سارے پاکستانی بچے جو وہاں سے سروسز مختلف آئی پی ایڈریسز کے تحت انٹرنیشنلی دیتے ہیں, تو یہ تو ملک کو اور اندھیروں میں دھکیلنے کے ہی مترادف ہے کہ آپ ان کو دنیا 5G پہ چل رہی ہے اور ہم اپنے ملک کو پیچھے کی طرف لے کے چل رہے ہیں. کیونکہ آپ نے بڑی اچھی بات چیت کی, مگر آخری بات اتنی انٹرپٹڈ تھی کہ انٹرنیٹ کا کنیکشن پور ہونے کی وجہ سے وہ انآڈیبل ہوتی چلی گئی. اب بس اس پہ اپنا بیان دیجئے گا. میں آپ کو بہت شکریہ ادا کرنا چاہتی ہوں سر کہ آپ نے اپنی, مجھے پتا ہے کہ ابھی آپ نے ایک پروگرام میں, آپ کی پیرنٹس ہیں, آپ نے خیبر پختونخوا کی صورتحال کو ہمارے ساتھ شیئر کیا انٹرنیٹ کے بارے میں.
کوئی ایشو نہیں ہے, بات ہے یہاں پر میں بیٹھا ہوا ہوں, یہ اہم دفتر ہے, میڈیا ہاؤس ہے, اور یہاں پر جدید وائی فائی سسٹم ہم نے لانچ کیا ہے, مگر اس میں بھی میری بات آپ تک نہیں پہنچ رہی ہے, میری فوٹو آپ تک نہیں پہنچ رہی. تو اگر شہر کینٹ میں انٹرنیٹ یا دیگر سہولیات کی حالت یہ ہے تو آپ اندازہ لگا سکتے ہیں کہ خیبر پختونخوا, بلوچستان, حسن کے یا جنوبی پنجاب کے لوگوں کی کیا حالت ہو رہی ہوگی. تو میرے خیال میں جب تک ہمارے اداروں کو, ہمارے سیاستدانوں کو ان چیلنجز کا اور ان کے مسائل کا یا اثرات کا ادراک نہیں ہوگا, ہم مزید پیچھے جانا شروع کریں گے, اور ہم پیچھے جا رہے ہیں بدقسمتی سے.
بہت شکریہ جناب, آپ کا سر جناب عقیل یوسفزئی صاحب, آپ کا بہت شکریہ. مجھے بڑا دکھ ہے کیونکہ آپ کی جب, کیونکہ آڈیو ویژول پہ ہم جا رہے تھے, آڈیو میں بھی ہمیں پرابلم آئی, وائس میں بھی ہمیں پرابلم آئی. آئی وش کہ ہم آپ سے دوبارہ بھی بات کریں. جناب احسن خان صاحب خیبر پختونخوا سے کچھ دنوں پہلے ہمارے ساتھ شامل ہوئے تھے, ایک بات انہوں نے کہی تھی, آج آپ نے ایگزیکٹلی وہی بات ریپیٹ کی کہ پنجاب کے ساتھ ہمارا کوئی مقابلہ نہیں ہے, ہم سب پاکستان کا حصہ ہیں, مگر پنجاب کی لیڈرشپ نے ایک بار بھی خیبر پختونخوا کو وزٹ کرنا مناسب ہی نہیں سمجھا. ایون جو فیڈرل کی لیڈرشپ ہے, وہ لوگ جو پنجاب سے تعلق رکھتے ہیں, دے ڈڈ ناٹ بادر وزٹنگ کے پی. بہت شکریہ سر فار یور ٹائم. اگین وی آر ہیونگ ایشوز وتھ دی ٹیکنیکل ایشوز, بہت سارے رہے, مگر جی لیاقت بھائی کیا فرمائیں گے آپ. یعنی انہوں نے, اب اگر وہاں کے جرنلسٹ, وہاں کا میڈیا یہ کہتا ہے کہ کے پی جو ہے وہ از ناٹ ریڈی ٹو ایکسپٹ اینی ادر, اور اگر یہ ہوتا ہے تو آپ نے اپنی یوتھ کو فرسٹریشن دینا شروع کر دیا, آپ نے اپنے لوگوں کو فرسٹریٹ کرنا شروع کر دیا, تو واٹ از ان اٹ.
جی یہ تو پہلے بھی ہم ذکر کر رہے تھے کہ سیاست میں دشمنیاں نہیں ہوتی, سیاست میں ڈائلاگ ہوتا ہے. ہم نے ڈائلاگ کو چھوڑ کے ایک دوسرے کے ساتھ دشمنی کرنا شروع کر دی ہے, اور جس کا خمیازہ پاکستان بھگت رہا ہے. ٹھیک ہے, اگر ہم آپس میں ڈائلاگ کریں اور آپس میں مل جل کے, حالانکہ لیکن ہندوستان میں بھی تو کافی پارٹیاں ہیں, ہمارے پاس 3-4 بڑی مین سٹریم پارٹیز ہیں, اگر ہم آپس میں نہیں بیٹھ سکتے تو پھر جو ہے دوسرے جو ادارے ہیں جنہوں نے سن 51 سے لے کے اب تک کسی نہ کسی طریقے سے ہمارے ساتھ گیم پلے کی ہے وہ تو اور مضبوط ہو جائیں گے. ٹھیک ہے نا, تو وہ جو ہے آپ
اللہ تعالیٰ بہتر کرے. عامر آپ کچھ ایڈ کرنا چاہ رہے تھے؟ اور
ناظرین آپ سب کو صبح بخیر ہے, السلام علیکم. بالکل صحیح کہا آپ نے بھی, اور یہی وہ بات ہے جو تھوڑی دیر پہلے میں سنتا آ رہا تھا. آر پاپا نے بھی یہی بات کی, ویلیوز جو ممدانی صاحب نے شو کی. اچھا, آن دا ادر
ہینڈ ون آن دا ویلیوز,
ایگزیکٹلی,
ایبسولیوٹلی,
بات چاہے ایک دوسرے کو. اور ڈونلڈ ٹرمپ کو بھی میں کریڈٹ دوں گا یہاں پر کہ انہوں نے بھی اپنے بڑے ہونے کا ثبوت دیا کہ جب ان سے رپورٹر نے کہا کہ ممدانی سے کہا کہ یو کالڈ ہم ایز این فاشسٹ, تو تھوڑا سا فمبل ہوئے اور انہوں نے کہا کہ ہوں ہاں ہاں میں نے بات کی, تو ڈونلڈ ٹرمپ واز لائک ویری وہ کہ جسٹ سے یس,
پروٹیکٹ کیا,
جسٹ سے یس, ہاں میں نے بولا.
آپ دیکھیں,
آئی ڈونٹ مائنڈ
عامر بھائی,
آئی ڈونٹ مائنڈ. اور اس نے ایک یہ بھی بات کہی کہ دیز آر آل
ٹیکٹکس, کیمپینز کا حصہ,
کیمپین کا حصہ.
عامر بھائی دیکھیں, یہ ہمارے پاکستان میں بھی تھا.
اور لیاقت بھائی اگر آپ کی اجازت ہے تو میں لوگوں سے کہہ سکتی ہوں کہ اگر آپ شامل ہونا چاہتے ہیں, عامر یہاں ہیں, لیاقت بھائی یہاں ہیں, آپ بھی بالکل شامل ہو سکتے ہیں. چاہے آپ الیکشن کے بارے میں بات کریں, چاہے آپ اس وقت ظاہر ہے پاکستان کا الیکشن واز دا موسٹ امپورٹنٹ تھنگ, ضمنی الیکشن تھا, آپ امریکہ کے لحاظ سے بات کر سکتے ہیں, خیبر پختونخوا کے لحاظ سے بات کر سکتے ہیں, اپنی ان پٹ دے سکتے ہیں کہ کیا ہے. جی
جی, نہیں پہلے میں بات یہ کروں, پاکستان میں بھی یہ تھا کہ جب 71 کی وار ہوئی ہندوستان کے ساتھ, ایسٹ پاکستان علیحدہ ہو گیا, تو اب بھٹو صاحب کونسل مسلم لیگ, اپنا قیوم مسلم لیگ, یہ مخالف گروپ تھے, آپس میں ایک دوسرے کے ساتھ بہت ہی انہوں نے باتیں کی تھی. لیکن پھر جب ٹائم آیا پاکستان پہ تو خان عبد القیوم خان جو تھے ان کو وزیر داخلہ بنایا گیا, اور ممتاز دولتانہ صاحب کو ہائی کمیشن بنایا گیا انگلینڈ میں. راجا تری دیو جو عوامی لیگ کے تھے, رائٹ, ان کو وزیر بنایا گیا مذہبی امور کا. تو اس طریقے سے مطلب پالیٹیشن چلتے رہے ہیں آپس میں, لیکن اب ہو گئی ہیں دشمنیاں. اب پتہ نہیں کیا وجہ ہے کہ اسی وجہ سے آپ
کالر ہمارے ساتھ شامل ہوئے ہیں. بالکل, آپ اچھا ایک بات میں آپ ساروں سے کہتی ہوں, جو کالر کہتے ہیں ہم ان کی بات, سو کالر سے صرف میری اتنی ریکویسٹ ہے آپ الفاظ بہترین چنیے گا, آپ جو بھی کہیں آپ بالکل بیان کر سکتے ہیں. عامر بھی یہاں پہ موجود ہیں, لیاقت بھائی بھی یہاں پہ موجود ہیں. السلام علیکم 6026.
السلام علیکم.
وعلیکم السلام.
جی کیسے ہیں آپ؟
اللہ کا بہت شکر ہے.
ابھی میں نے ریڈیو سن رہا تھا تو آپ لوگوں کی ماشاء اللہ باتیں سن رہا, ریگارڈنگ الیکشن کی میں پاکستان کے حوالے سے کچھ کہنا چاہتا ہوں. تو الیکشن تو ابھی بائی الیکشن ہوا ہے, جو سب کو پتا تھا ریزلٹ کیا ہونا ہے. آپ جو آپ مجھے یہ بتائیں کہ آپ تو ماشاء اللہ بہت سینئر ہیں, آپ نے بہت سارے الیکشن کی کوریج کی ہیں جتنا میں آپ کو جانتا ہوں, تو مجھے بتائیں پاکستان میں الیکشن تو ضرور ہوتا ہے, جو دکھاوا جو ہم کرتے ہیں, جو کبھی وہ الیکشن کبھی آپ نے دیکھا ہے جو واقعی الیکشن ہوتا ہے, جسے وہ کہا جاتا ہے کہ لوگوں نے جس کو ووٹ دیا اور وہی شخص جیتتا ہے. پاکستان میں تو شاید پہلے ہی ایک کرکٹ میچ کا اور شاید الیکشن کا پہلے ہی پتا ہوتا ہے کہ ہونا کیا ہے, کون سی کینڈیڈیٹ نے جیتنا اور کس کو جیتا کے ہروانا ہے, جو ہم نے آج تک ہم بھی تو یہی دیکھتے آ رہے ہیں. اور ہمیں پھر کہا جاتا ہے کہ جنہوں نے یہ جنہوں نے جتوانا ہوتا ہے, جو جتوا دیتے ہیں عوام کا کیا خیال, جنہوں نے ان کو لے کے آیا ہوتا ہے انہیں کی طرف جائیں گے. سب کو پتا ہے پاکستان میں کیا ہوتا ہے, کوئی شاید اب تو ایک شیر خان بچہ بھی پاکستان میں آنکھ کھولتا ہے تو اسے پتا ہوگا کہ پاکستان میں ادارے جو کیسے کرتے ہیں, چاہے ہماری جوڈیشری ہے, الیکشن کمیشن تو برائے نام ہے, وہ چلانے والے جو ہمارے پنڈی میں بیٹھے ہوئے ہیں, ہر ادارے کو وہی چلاتے ہیں. تو یہ میں اس سمے تو یہ سب کچھ تماشا ہم ختم کیوں نہیں کر دیتے, یہاں تو ایسے 28ویں ترمیم آ رہی, 29ویں, صاف اس میں ایک ترمیم کر دیں کہ ہمارے ملک کا جو بھی ہے سربراہ, جو بھی کچھ کرنا ہے ایک آرمی چیف نے کرنا ہے, باقی اپلیکیشن اپنی دیتے جائیں, ہم ان کو کینڈیڈیٹ کو جو بھی سلیکٹ کر لیا کریں گے, بھائی تم پرائم منسٹر بننا ہے, تم نے چیف منسٹر بننا ہے, تم نے یہ وزیر بننا ہے, ایک تو ملک کا پیسہ بچے گا, جو ہم دڑا دڑ پیسہ وہ غریب عوام پہ خرچ کیا جائے, حقیقت یہی ہے. جو شاید آپ جرنلسٹ ہیں, کچھ باتیں آپ کو شاید نہیں کرنی ہوتی, لیکن ہم عوام ہیں, میں جو پاکستانی بات کر رہا ہوں, ہم بھی اگر دیارے غیر میں بیٹھے ہیں تو ہمیں درد رکھتے ہیں تو اس لیے بولتے ہیں. جس ملک میں انصاف ہی نہیں ہوتا, جس معاشرے میں انصاف نہیں ہوتا تو یہ ساری باتیں کرنے کا فائدہ کیا ہے؟ آپ مجھے بتائیں کہ کینیڈا میں بیٹھے ہیں آپ کے مسلم لوگ نہیں بیٹھے, مطلب کہ حکمران مسلم نہیں ہے, لیکن ہمیں گاڑی کی ایک ٹکٹ ملتی ہے تو بڑی آسانی سے میں کورٹ میں چلا جاتا ہوں. مجھے پتا ہوتا ہے یار کہ میں یہاں سے انصاف لے لوں گا اگر میں سب جاتی ہوئی ہے. ہماری کورٹ جب آپ کے چیف بیٹھے ہوئے, ابھی چاہے کوئی بھی کورٹ بن جائے, مجھے بتائیں کہ آپ کس در پہ جائیں گے. آپ جب کو آپ کو پتا ہے کہ مینج وہ لوگ کر رہے ہیں, ہم سارا ملبا گند سیاستدان پہ ڈال دیتے ہیں, وہ انوالو ہے میں نہیں کہتا ہوں, لیکن جو 80% جو ہمارے جرنلس کر رہے ہیں اور جو ہم دیکھ رہے ہیں وہی کرتے ہیں, ہمارے اندر کسی کے اندر ہمت نہیں ہوتی ان کے بارے میں بات کرنی, تو آپ ظلم کے خلاف بول ہی نہیں سکتے. تو ساری بڑی بڑی باتیں کرنے کا ہم لوگوں کو فائدہ ہی نہیں, حق ہی کوئی نہیں. پھر ہم ایک مطلب مجھے لگتا ہے ڈگڈگی بچتی ہے, سب لوگ ناچتے ہیں اپنا اپنا, کسی نے کوئی دھندا شروع کیا ہے جیسے میڈیا کا کوئی شروع کر کے بیٹھ گئے, چلو باتیں کرنی, کوئی ہمارے وہاں پہ بیٹھے سیاستدان انہوں نے اپنے گھروں کو سنوارنا ہے, مطلب ہر بندہ ایک مفاد ہوئی ہے. پاکستان کی بات صرف نام ہے, آئین اور قانون کی ہم باتیں کرتے ہیں بہت بڑی بڑی, آئین اور قانون, بھائی آئین اور قانون ہے کدھر ہے, کس ہم کون سی بات کرتے ہیں؟ تو یہ میں سمجھتا ہوں.